अब आगे देखेंगे आयत नंबर 20 से। यहाँ से लेके सबक के आखिर यानी 26 तक एक ही मजमून है। इसको समझने के लिए बेहतर है कि हम हल्की सी वजाहत के साथ आखिर तक आयात को ले लें, फिर इनमें से कुछ चीज़ें जो हमारे हालात से मुवाफिक हैं उसको अलग से देखा जा सकता है। आप कह सकते हैं कि ये आयात एक वाक्या या एक कहानी भी हैं। वह इस क़ाल मूसा, और जब कहा मूसा ने, किसको कहा? ली कौमी ही, अपनी कौम को। कौन थी मूसा की कौम? बनी इसराइल। कैसे पुकारा? या कौमी, मोहब्बत का अंदाज़ा। यह नोट कीजिए कि मूसा अलैहिस्सलाम को बनी इसराइल ने कितना ही सताया क्यों ना हो, लेकिन मूसा अलैहिस्सलाम ने उनसे अपनी निस्बत नहीं तोड़ी। मीम के नीचे जो ज़ेर है ना, ये असल में छोटी या थी, और अरबी ज़बान में या किसके लिए होता है? मेरे लिए। पीछे से बहुत दफ़ा हम देख चुके इस चीज़ को। तो क्या कहा? ए मेरी कौम, मोहब्बत का अंदाज़ है। इससे पता चलता है कि आपके बच्चे या आपके डिपेंडेंट्स या वो लोग जिनकी तरबियत के आप जिम्मेदार हैं, वो कितना ही आपको क्यों ना सता लें, लेकिन आप उनसे ताल्लुक़ नहीं तोड़ेंगे अपनाइत का और मोहब्बत का। क्या कहा? उस कुरु नेमत अल्लाही अलैकुम, याद करो अल्लाह की वो नेमतें जो तुम पर हैं। कौन सी नेमतें थी उन पर? अल्लाह ताला ने उनमें नबी भेजे, उनको फिरौन के चुंगल से आज़ाद करार दिया, और ख़ास तौर पे मूसा अलैहिस्सलाम का ये कलाम जो है, ये फिरौन के डूबने के बाद का कलाम है। क्योंकि पीछे से हम पढ़ते आ रहे हैं कि फिरौन जब डूब गया तो अब मूसा अलैहिस्सलाम की ज़िंदगी का दूसरा पहलू सामने आता है, और वो क्या था कि बैतुल मक़दस में दाखिल करवाना इस कौम को। तो कौम थोड़ी सी सुस्त हो चुकी थी फिरौन के चुंगल में रहने की वजह से। तो मूसा अलैहिस्सलाम यहाँ एक बहुत ही खूबसूरत लीडर और एक कायद की रूप में सामने आते हैं। तो कौम को सबसे पहले जिस चीज़ की दावत दी वो किसकी दी? अल्लाह के शुक्र की, नेमतों की कदरदानी की। क्यों? इसलिए कि कौमों के अंदर बिगाड़ आता ही तब है जब वो नाशुक्री करते हैं, जब उनको नेमतें भूल जाती हैं, जब कि वो उन चीज़ों को अपनी ज़िंदगी में कम अहम समझने लगते हैं जो एक वक्त बहुत अहम थी। यही हाल बनी इसराइल का था, यही हाल आज के मुसलमानों का है, और यही हाल आज की नस्लों का है। जब माँ बाप की नेमत की कदर नहीं रहती तो उनकी आम बात भी चुभती है, फिर वो उनका हक अपने ऊपर नहीं रखते। जहाँ भी किसी का सरकशी का रवैया देखे, और सरकशी में ज़रूरी नहीं कि इंसान सर खींचे और बड़े गुस्से में बोले, बल्कि ना बोलना भी एक सरकशी होती है। सर को ना खींच के यानी इस बात को कोई अहमियत ना देना, ये भी सरकशी होती है। तो हज़रत मूसा अलैहिस्सलाम ने उस रूट कॉज को पकड़ा, उस बुनियादी वजह को पकड़ा जिसकी वजह से बनी इसराइल बिगाड़ का शिकार हुए, और वो क्या थी कि उस गुरु नेमत अल्लाही अलैकुम, कि तुम अल्लाह की नेमतें अपने ऊपर याद करो। कैसे उसने इतने बड़े फिरौन को समंदर में डुबो दिया, तुम्हारी कई सालों की ग़ुलामी को अल्लाह ताला ने आज़ादी में बदल दिया। नंबर दो, इस जाल फीकुम अंबिया, जब उसने तुम्हारे अंदर नबी उठाए, ये उसी नेमत का एक हिस्सा भी है। और अलग से इसका तस्करा क्यों किया? उसकी अहमियत के लिए, कि जिससे के पीछे हम देख चुके हैं कि बनी इसराइल वो कौम है जिनकी तरफ सबसे ज़्यादा अंबिया कराम भेजे गए। तो कहा देखो तुम्हारे अंदर नबी भेजे, और वो एक नहीं दो नहीं बहुत सारे नबी थे। और वजअलकुम मुलूकन, और तुमको मलूक बना दिया। मलूक जो है ये मलिक की जमा है, मलिक कहते हैं बादशाह को, खुद मुख्तार और आज़ाद को। ये लफ्ज़ अरबी ज़ुबान में मुख्तलिफ मानों में इस्तेमाल होता है। एक तो मलिक कहते हैं किसी कौम के बादशाह को, उर्फ़ आम में यही मानी होता है, सल्तनत और हुकूमत जिसके हाथ में हो। इसी तरह ये लफ्ज़ अरबी ज़ुबान में आज़ाद शख्स के लिए भी इस्तेमाल होता है। और तीसरा इसका मानी होता है ख़ुद मुख्तार। देखा जाए तो लफ्ज़ बादशाह में सारे ही मानी आ जाते हैं, क्योंकि वो ख़ुद मुख्तार भी होता है और वो आज़ाद भी होता है। यहाँ जो लफ्ज़ बोला गया कि तुम में बादशाह नहीं बल्कि तुम को बादशाह बनाया गया, अगर आप थोड़ा सा पीछे देखें तो अम्बिया के लफ्ज़ से पहले फ़ी कुम है, तुम्हारे बीच में उठाए, यानी तुम्हें नबी नहीं बनाया, तुम्हारे बीच में नबी उठाए। लेकिन जहाँ बादशाहों की बात आई तो क्या कहा? वजअलकुम, یہ نہیں کہا کہ وَجَعَلَ فِيكُمْ مُلُوكًا، پھر تو بات واضح ہوتی نا کہ سمپل بات ہے کہ جو بادشاہ تمہارے بیچ میں آئے. تو یہاں وَجَعَلَكُمْ سے پتہ چل رہا ہے کہ تم کو ہی بادشاہ بنا دیا. یہ کیا بات ہے؟ کیا بنی اسرائیل کا ہر شخص بادشاہ تھا؟ یہاں ایک سوال اٹھتا ہے. تو یہ بات نوٹ کر لیجئے کہ یہاں ملوک کا لفظ آزاد اور خود مختار کے معنوں میں آیا ہے. اصل میں ان کو یہ بتلایا جا رہا ہے کہ دیکھو کل تک تم فرعون کی غلامی کی زنجیروں میں جکڑے ہوئے تھے، اب وہ کاٹ دی گئی ہیں. وہ تمہیں آزادی اور حریت کی نعمت سے محروم کر رہا تھا، اللہ نے تمہیں ان نعمتوں سے سرفراز کیا، لہٰذا آج تم آزاد فضا میں سانس لے سکتے ہو. اسی طرح لفظ ملوک جو ہے ایک حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے اس شخص کے لیے بھی ادا ہوا جس کے پاس گھر ہو، خادم ہو اور سواری ہو. یعنی ہر وہ شخص اسلام کی نظر میں بادشاہ ہے جس کے پاس دو وقت کی روٹی، کھانا، رہنے کی بات، جس کو آپ کہہ سکتے ہیں روٹی، کپڑا اور مکان. اور دیکھا جائے تو ہر انسان اپنے گھر میں بادشاہ ہی ہوتا ہے. سارا پکا لے، کچھ نہ پکائے، چھوڑ دے، کوئی زیادہ فرق نہیں پڑتا. تو یہاں اس بات کو سمجھنے کے لیے کہ ان کو کیوں بادشاہ کہا گیا، پہلا معنی کیا ہے کہ فرعون کے مقابلے میں اب آزادی کے لیے، دوسری بات ہے کہ کل تک تو کوتے لا یموت ملتا تھا، یعنی اتنا رسک ملتا تھا کہ جس سے صرف سروائیو کر سکیں، جس سے گزارا کر سکیں. اور ساتھ ہی ساتھ اب اس میں اشارہ ہے حضرت داؤد علیہ السلام اور سلیمان علیہ السلام کی بادشاہت کی طرف. بنی اسرائیل کی تاریخ جب ہم دیکھتے ہیں تو پتہ چلتا ہے کہ موسیٰ علیہ السلام کے بعد جب یہ 40 سال گزرنے کے بعد بیت المقدس میں داخل ہو گئے تھے، جن کا تذکرہ ان آیات میں آ رہا ہے، تو اس کے بعد پھر ان کا عروج شروع ہوا حضرت داؤد اور سلیمان علیہ السلام کی نبوت اور بادشاہت کی وجہ سے. تو یہاں پھر سارے ہی معنی ہوں گے. اور آپ دیکھیں کہ بادشاہت کا لفظ جو ہے ہمارے ملکوں میں بھی بولا جاتا ہے. بعض دفعہ برصغیر پاک و ہند کی اگر آپ تاریخ پڑھ کے دیکھیں تو وہاں بھی یہ لفظ ملک کا استعمال ہوتا تھا. بنی امیہ اور بنی عباس کی جو حکومتیں ہیں وہ اس دور میں بھی بادشاہت کا لفظ آ گیا. اس سے ایک چھوٹی سی بات سائڈ کی نوٹ کر لیجئے کہ بادشاہت کوئی بری چیز نہیں ہے. آج کے دور میں بعض لوگ خلافت، بادشاہت، امامت، امارت، اس طرح کی سخت قسم کی اصطلاحات کی وجہ سے بھی اختلاف کا شکار ہو گئے. کوئی کہتا ہے خلافت ہونی چاہیے، کوئی کہتا ہے نہیں امامت ہونی چاہیے، کسی نے کہا کہ جی یہ تو ملوکیت یعنی بادشاہت جو ہے یہ تو ویسٹرن کلچر ہے. تو ایسا نہیں ہے. نام کچھ بھی رکھ لیں، دیکھیں کہ کر کیا رہے ہیں. کوئی نام خلیفہ کا رکھ لے اور وہ اتنا ظلم کرے کہ اس نے لوگوں کا سانس تک لینا مخال کیا، تو وہ خلیفہ اس بادشاہ سے بدتر ہے جس بادشاہ نے ملک میں امن اور چین قائم کیا. تو لہٰذا یہ سارے معنی سامنے رکھتے ہوئے بنی اسرائیل کو بھی نصیحت کی گئی اور ان کو اس کا احساس دلایا گیا. اور اگر ساتھ ہی ہم اپنے آپ کو بھی دیکھ لیں تو کسی قوم کو ایک اچھی لیڈرشپ کا مل جانا، وہاں اچھی حکومت کا ملنا، اس قوم کے لیے اللہ کی طرف سے ایک نعمت ہوتی ہے. چوتھی نعمت جس کا تذکرہ کیا، وَآتَاكُم مَا لَمْ يُؤْتِ أَحَدًا مِّنَ الْعَالَمِينَ، اور تم کو وہ سب کچھ دیا جو جہان میں سے دوسروں کو نہیں دیا تھا. یعنی نہ صرف یہ کہ نبوت اور بادشاہت ملی بلکہ تمہیں وہ سب کچھ ملا جو دوسروں کو نہیں ملا. سوال پیدا ہوتا ہے یہ کیا تھا؟ تو یہ تھا عقیدہ توحید. کیونکہ اس وقت بنی اسرائیل ہی موحد قوم تھی، اللہ کے دین کی حامل قوم تھی. اسی طرح اس سے مراد ہے نبوت، کیونکہ اس دور میں اکثر جو انبیاء کرام تھے وہ انہی کے اندر سے اٹھ رہے تھے اور انہی کو یہ سب کچھ مل رہا تھا. پھر اسی طرح حریت اور آزادی، یہ بھی اس میں ہے حکومت. پھر اسی طرح اس سے مراد وہ سارے معجزات بھی ہیں جو فرعون کے دور میں بنی اسرائیل کو دیے گئے. سورت الاعراف میں ہم جا کے پڑھیں گے انشاءاللہ 9 نشانیوں کا تذکرہ ہے جو فرعون کی زندگی میں موسیٰ علیہ السلام کے ذریعے بنی اسرائیل کو ملی تھی، کہ جس میں آسمان سے طوفان، بارشوں کا برسنا اور کچھ اس قسم کی چیزیں تھیں. اور موسیٰ علیہ السلام کو جو پھر ید بیضہ اور عصا ملا. اور اس کے بعد اب آگے بنی اسرائیل کے اوپر جو وادی تیہ میں انعامات ہونے والے تھے، من اور سلوہ اور پتھروں سے پانی کا نکلنا، بادلوں کا سایہ، جس کا تذکرہ سورت بقرہ میں بھی ہم پڑھ چکے، وہ ساری چیزیں اس کے اندر مراد ہیں. اب یہاں نوٹ کیجئے گا ولم یوتا احدم من العالمین کا لفظ ہے، تو کیا اب اس سے یہ پتہ چلتا ہے کہ بنی اسرائیل کو امت مسلمہ سے بھی زیادہ نعمتیں ملی ہیں؟ یہ کیا نقطہ ہے کہ کیا بنی اسرائیل کو اللہ تعالیٰ نے جو نعمتیں دی تھیں کسی کو نہیں دی، آج بھی نہیں دی ہوئی؟ تو اس کا جواب نوٹ کیجئے گا، آتاکم، دے دیا، ماضی کی بات ہے، جس وقت بنی اسرائیل کو یہ نعمتیں ملی تھی اس وقت امت محمدیہ صلی اللہ علیہ وسلم دنیا میں نہیں تھی۔ تو کیا آج کے دور میں ہم یہ کہہ سکتے ہیں کہ بنی اسرائیل کو امت مسلمہ سے بھی زیادہ مقام اور مرتبہ ملا تھا؟ تو آپ کہیں گے کہ نہیں، اپنے وقت کے وہ راجہ تھے، جس کو کہتے ہیں نا اندھوں میں کانا راجہ، ایک لفظ آپ نے سنا ہوگا، ایک محاورہ ہے کہ اپنے دور میں جب سارے ہی خراب تھے تو کسی کو زیادہ طاقت ملی۔ تو لہٰذا آج وہی بات جو ما لم یوتی احدم من العالمین کل تک بنی اسرائیل کو تھا، آج وہ امت مسلمہ کو ہے، اور یہ ہے اصل میں وہ مقام جو آج امت مسلمہ کو کنتم خیر امت اخرجت للناس کے طور پہ ملا۔ بنی اسرائیل اپنے دور میں اللہ کی چنی ہوئی قوم تھی، دنیا میں اللہ کے نظام کو رائج کرنے والی قوم تھی، یہ وہ قوم تھی کہ جس کے ذریعے اللہ تعالیٰ نے انسانوں کی ہدایت کا کام لینا تھا، لیکن یہ خواہشات کا شکار ہو گئے، انہوں نے دال ساگ پسند کر لیا، جس کا تذکرہ آگے ہم پڑھیں گے اور سنیں گے۔ تو اللہ تعالیٰ نے کل ان کو یہ نعمت دی تھی، آج مجھے اور آپ کو دی ہے۔ چھوڑ دیں ان کو، اپنے آپ کو ہی پوچھ لیں کہ آج ہم میں سے کتنوں کو اس نعمت کا احساس بھی ہے، کتنے اس نعمت اسلام پہ خوش ہیں، کتنے توحید پہ خوش ہیں، اور کتنے اس بات پہ خوش ہیں کہ اللہ تعالیٰ نے ہمیں اس دنیا کی کلیننگ کا کام دیا ہے۔ گندگی کو دور کرنے کا کام امت مسلمہ کرے گی، اور اگر صفائی کرنے والا خود ہی گندا ہو تو صفائی کیسے کرے گا؟ آپ دیکھیے، گندے ہاتھوں سے کوئی کاؤنٹر صاف کریں، گندے کپڑے سے آپ کاؤنٹر صاف کریں گے تو ہو سکتا ہے پہلے سے بھی گندا ہو جائے۔ آج افسوس کی بات ہے کہ امت مسلمہ وہ ساری برائیاں خود اپنے اندر لے آئی جس کو اس نے دوسروں سے دور کروانا تھا۔ تو کسی قوم کو اس بات کا احساس ہو جائے کہ اللہ نے مجھے کتنا بڑا کام دیا ہے تو وہ اس بات پہ خوشی محسوس کرے گا، اور خاص طور پہ آپ دیکھیے کہ کل کے دور میں انبیاء کرام سے جو کام لیا جاتا تھا، آج کے دور میں وہی کام اللہ تعالیٰ دین داروں سے لے گا۔ اور کسی قوم کو حق کے پیغام کے لیے چن لیا جانا، یہ اللہ کی بہت بڑی رحمت ہوتی ہے۔ آج جو مبلغین ہیں، جو آج کے اس دور میں اسلام کے لیے کوششیں کر رہے ہیں، وہ اسی چیز میں آتے ہیں۔ لیکن یاد رکھیے کہ جب چنے ہوئے لوگ اپنا کام نہ کریں تو جتنی بڑی آنر تھی نا، سزا بھی اتنی بڑی ہوگی۔ یہ کام ایسا ہوتا ہے کہ جس پہ اللہ تعالیٰ لوگوں کو اعزاز بہت دیتا ہے، لیکن اس کے نہ کرنے پہ سزا بھی بہت بڑی ملتی ہے۔ دنیا کے کام کرنے پہ تو سزا جیل اور کوڑوں اور کچھ اور چیزوں میں ہوتی ہے نا، دین کے کام کے اوپر کوئی بندے کو اللہ تعالیٰ نے اپوائنٹ کیا اور وہ اس کو نہ کرے تو اس کی سزا ایسے اسباب کے بغیر آتی ہے جس کو بندہ اپنی آنکھوں سے دیکھ بھی نہیں سکتا۔ وہ ڈپریشن، وہ بیماری، اور وہ تکلیفوں کی صورت میں آتی ہے، اور پیچھے ہم پڑ چکے کہ سب سے بڑی سزا یہ ہوتی ہے کہ بندے سے توفیق چھن جاتی ہے۔ کبھی آپ کسی کو اپنے گھر میں کام کے لیے رکھیں، چار چھ دن وہ کام کرے لیکن ٹھیک نہ کرے، تو آپ اس کو کیسے رخصت کرتے ہیں؟ میں نے امریکن سے ایک بہت اچھی بات سیکھی، وہ کیسے چھوڑتے ہیں؟ کبھی اس بندے کو احساس نہیں دلائیں گے کہ آپ اچھی صفائی نہیں کر رہی، یا آپ کا کام صحیح نہیں، یا آپ کی وجہ سے ہمارے ادارے کو خرابی ہو رہی ہے، یا سو آن، جو بھی ہوتا ہے۔ وہ اتنے پیار سے اس کو بلائیں گے، چائے پانی رکھیں گے، اس کو گفٹ پیش کریں گے، سب کچھ کر کرا کے، تو پھر اس کو کہیں گے کہ کچھ ایسی بات کر دیں گے کہ اس کو پتہ نہیں چلے گا کہ میرے میں کوئی نقصہ، بلکہ اس کو یہ لگے گا کہ شاید اب ان کو میری ضرورت نہیں رہی۔ یعنی بات انہی پہ آتی ہے جس کو میں پورے یقین سے کہہ سکتی ہوں کہ قرآن پاک میں تصریحوں بے احسان کا لفظ کہا گیا کہ طلاق کی صورت میں جب کسی عورت کو چھوڑو تو کس طرح چھوڑو؟ احسان کے ساتھ چھوڑو۔ یہاں جو بات کی گئی وہ کیا ہے کہ آج امت مسلمہ کو جو سزا مل رہی ہے، آج جو امت مسلمہ ادھر ادھر بھٹکتی پھر رہی ہے، اس کی وجہ کیا ہے؟ کہ جو کام ان کے ذمہ لگا تھا انہوں نے چھوڑ دیا۔ اللہ اکبر، یہ اللہ کی جماعت ہوتے ہوئے رسوا ہوں یہ کیوں ہے؟ اس کی وجہ یہ ہے کہ کام نہیں کیا۔ دیکھیے کہ کسی نے تو کہا ہی نہیں کہ میں صفائی کروں گا، اس پہ کیا گلا؟ اور کوئی کہہ دے میں صفائی کروں گا اور نہ کرے تو غصہ تو اس پہ آئے گا نا۔ علامہ اقبال نے اللہ تعالیٰ سے ایک شکوہ کیا تھا کہ رحمتیں ہیں تیری اغیار کے کاشانوں پہ، یعنی اللہ تیری ساری رحمت نان مسلم ملکوں پہ کیوں ہے اور برق گرتی ہے بیچارے مسلمانوں پہ؟ ساری بجلیاں ٹوٹتی ہیں، طوفان آتے ہیں، زلزلے آتے ہیں، فلڈنگ ہوتی ہے، یہ مسلمانوں پہ کیوں ہوتی ہے؟ یہ ان کا شکوہ تھا. اس کے جواب میں پھر اللہ تعالیٰ نے بتایا تھا کہ یہ کیوں ہوتا ہے، کیونکہ جب کوئی قوم اللہ کی چنی ہوئی قوم ہو اور وہ بطن اور فرج کے تقاضوں میں چلی جائے، اپنی ذات کو نبھانے لگے، تو نتیجہ کیا ہوگا کہ اللہ تعالیٰ ان لوگوں کو اس کی سزا دنیا میں بھی دیتا ہے اور آخرت میں بھی دے گا. اب یہاں دیکھیں، پورا خلاصہ کر لیتے ہیں کہ حضرت موسیٰ علیہ السلام نے پہلے قوم کو نعمتوں کی تذکیر کی. آپ اس آیت 20 کا ٹاپک لکھ سکتے ہیں کہ نعمتوں کی تذکیر سب سے پہلی چیز ہوتی ہے. کسی کو بھی آپ موٹیویٹ کرنا چاہتے ہیں نا، تو نہ ڈرائیں نہ دھمکائیں، بلکہ اس کے اندر شکر گزاری کا جذبہ پیدا کر دیں اور اس نعمت کی قدر کروا دیں. اگلی چیز، آپ دوسرا نقطہ ہم دیکھیں گے، اور آپ اس ساری آیات میں سے اچھی لیڈرشپ کی کوالٹیز بھی دیکھیں گے کہ ایک اچھا لیڈر کیسے اپنی قوم کا مورائل بلند کرتا ہے. آیت 21 کو دیکھتے ہیں. یا قومی، اے میری قوم، یا پھر انداز پہ غور کیا جا سکتا ہے کہ اے میری قوم، او مائی پیپل، او میرے بچوں، او پیارو، یعنی غصہ نہیں، سختی نہیں. اور یہ کوئی قوم اس وقت بڑی اچھی نہیں تھی، بگڑی ہوئی قوم تھی، سرکش قوم تھی. یہاں تو ایسے لگ رہا ہے نا کہ موسیٰ علیہ السلام کھڑے اسپیچ کر رہے ہیں، لیکن اصل میں یہ 40 سال کے واضح ہیں جو اس بگڑی ہوئی قوم کو موسیٰ علیہ السلام نے سیدھے راستے پہ لانے کے لیے کیے، لیکن اس کے بعد بھی وہی سمجھے جن کو یہ بات سمجھ آنی تھی. تو موسیٰ علیہ السلام کیا کہتے ہیں؟ یا قومی، اے میری قوم، ادخلوا الارض المقدسۃ التی کتب اللہ لکم، اٹھو داخل ہو جاؤ اس پاک زمین میں جس کو اللہ نے تمہارے لیے لکھ دیا، اور ولا ترتدوا علی ادبارکم، دیکھو پیٹ پھیڑ کے نہ بھاگنا، یعنی اس مشن سے ہٹنا نہیں پیچھے. اگر ایسا کرو گے تو کیا ہوگا؟ دین کو نقصان ہوگا، یا تمہیں کس کو نقصان ہوگا؟ کسی کو نہیں. فتن قلب حاصرین، تمہارے پلٹنے سے دین کا کچھ نہیں بگڑے گا، کیونکہ کوئی بندہ پیچھے ہٹے گا، اس کی جگہ دو سامنے آ جاتے ہیں. لیکن تمہارا کیا نقصان ہوگا کہ تم خسارہ پاؤ گے؟ خاسر کا لفظ، خسارہ پانے والا. یا پہلی بات موسیٰ علیہ السلام کی دیکھیے کہ انہوں نے قوم کو ایک گول دیا، ادخلوا الارض المقدسۃ التی، یا نوٹ کیجئے گا. ساری باتوں کا آپ ایسے سوچیں کہ آپ ماں ہیں اور آپ کے بچے ہیں، اور آپ چاہتے ہیں کہ وہ بچے بہت اچھے دین میں آگے جائیں، ینگسٹرز ہیں، اور ان کو آپ موٹیویٹ کرتے ہیں، ایک ہے صبح شام اٹھ کے ان کے سر پہ ڈنڈا سوار کریں. نہیں، گول دیں، یہ گول سیٹنگ ہو رہی ہے. اٹھو جاؤ، تم نے اس جگہ میں داخل ہونا ہے. آپ بھی اپنے بچوں کو کوئی نیکی کا کام کہیں، یا اپنے اسٹوڈنٹس کو، یا اپنے ڈیپینڈنٹس کو، یا اپنے کوآرڈینیشن کرنے والوں کو، اپنے لوگوں کو، تو ان کو پہلے گول دیں، دیکھو یہ گول ہے. اور گول دکھا دینا اگلے کی آنکھوں کو کھلا دینا ہوتا ہے. لوگ دور سے کھڑے دیکھ رہے ہوتے ہیں. دنیا میں آپ دیکھیے کہ ایڈس جب چلتے ہیں ٹی وی پہ، آپ دیکھا کریں کیسے انہوں نے ہیومن سائیکالوجی کو یوز کیا، آنکھیں کھلی کی کھلی، اتنا بڑا گھر، کہیں گولڈ دیکھا تو آنکھیں کھل گئیں، کہیں کوئی اور چمکتی ہوئی چیز دیکھی تو خوش ہو گئے، ہاتھ میں سنیکس کا بیگ ہے تو آنکھیں کھلی ہوئی ہیں، باچے کھلی ہوئی ہیں. وہ لوگوں کو موٹیویٹ کرتے ہیں کہ دیکھو یہ چپس کا پیک کھانا ہی اصل میں شاید سب سے بڑا زندگی کا فن ہے. تو لہٰذا آپ نے لوگوں کو گول دیا. پھر دوسری بات دیکھیے، کتب اللہ لکم، اللہ نے لکھ دیا تمہارے لیے. یہاں کتبہ کا معنی کیا ہے؟ کہ اللہ نے وہ تمہارے نصیب میں کر دی. دیکھیے کتبہ دو طرح سے ہوتا ہے، کسی کو کسی چیز کا لکھ دینا، اللہ تعالیٰ کا خاص طور پہ لکھنا دو طرح سے ہوتا ہے. ایک تو ہوتا ہے شرعی احکامات دیے فرض کرنے کے معنوں میں، جیسے سورہ بقرہ میں ہم پڑھ چکے کہ یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم، کہ ایمان والو تم پر روزے فرض کیے گئے جیسے کہ تم سے پہلوں پہ فرض کیے گئے. تو وہ ہے فرض کے معنوں میں. اور دوسرا مراد کیا ہوتا ہے؟ کہ انسان کو اللہ تعالیٰ لکھ دے کہ یہ چیز تمہاری ہو گئی. ہمیں کوئی کہہ دے نا کہ یہ چیز تمہاری ہو گئی، تو ہم کہتے ہیں سچی، آر یو شیور؟ تو جب آپ اس کو یقین دلانا چاہتے ہیں نا، تو آپ کہتے ہیں یہ پیپر لے لیں اور اس پہ لکھ دیں. بس آپ اپنے بچوں کو کوئی وعدہ کریں، اچھا یہ ہو جائے گا، یہ کر دو، یہ لے دوں گی، تو وہ اگر عقل مند ہوں گے نا، فوراً کاغذ پینسل لے آئیں گے اور کہیں گے آپ یہ لکھ دیں، کیونکہ پھر آپ بعد میں بات بدل دیں گی. کرتے ہیں نا بچے ایسی لاڈیاں. تو اللہ کے نبی موسیٰ قوم کو کتنے پیار سے یقین دلا رہے ہیں، دیکھو فتح تمہیں ملے گی. اور آپ سوچئے وہ قوم کیسی قوم ہوگی کہ سامنے بتایا جا رہا ہے کہ تمہیں فتح ہوگی، तुम्हें अल्लाह ने इसकी फतह देनी है। ये ऐसे ही कि जैसे कोई किसी को कह दे कि तुम घर से निकलो और देखना वापसी पे जो तुम सोच के जा रहे हो वो काम हो जाएगा, तो निकलना आसान हो जाता है ना। ये है हिम्मत बंधाने वाला अंदाज। एक अच्छा लीडर गिरते हुओं के हौसले बुलंद करता है। वो ये नहीं कहता अच्छा ढह ही पड़ो, कहते नहीं उठो कर सकते हो। वला तरतद्दू वला अदबारिकुम, मत पीठ फेरना, क्योंकि कौमें हो आपके बच्चे हो। मैं तो यहाँ कौम को हमेशा बच्चों के साथ इसलिए रिलेट करती हूँ कि हम में से अक्सर लोग आज जो चीज़ों को फेस करते हैं वो यंगस्टर्स को दीन की तरफ लाना है। तो आप अपने लिए अमल लें कि जब भी कभी कोई हक के रास्ते पे चलेगा तो गिरेगा ज़रूर, लेकिन उसके गिरने को ना आप उसकी बदनीयती कहेंगे, ना आप उसकी मुनाफ़त कहेंगे, ना कुफर और ना कुछ और, बल्कि ये फितरत का असूल है। ये रास्ता जितना प्यारा होता है ना, अब देखिए इस कौम को फिरौन के चुंगल से निकाल के बैतुल मकदस की फतह की तरफ जाना है, ये छोटा टारगेट नहीं है। मैं इसको सिर्फ आज के हालात में ही आपको सिर्फ तसव्वुर दिलाऊं कि कोई आज के दौर में निकले, हालात तो आज भी वही है ना। कल वहाँ कौम मालका थी जिसका तस्करा आगे आ रहा है। अगर सिर्फ इस बात को आप समझें, आज के इस पूरे ग्लोब के ऊपर जितने मुसलमान हैं कोई एक लीडर उठता है, चलो हमारे साथ चलो, अल्लाह ने लिख दी है वो ज़मीन तुम्हारे लिए, मिल जाएगी, काम करना शुरू करो। तो आप सोचे कि ये कोई छोटा छोटी बात है, कुफर के तागुतों से और तागुतों से टक्कर लेने वाली बात है ना। इसमें नफ्स के पाबंदियाँ भी होंगी, गम भी आएंगे, बहुत कुछ होगा, लेकिन करना है। तो मूसा अलैहिस्सलाम उनकी हिम्मत बुलंद करें कि देखो गिरना नहीं, और जब गिरने लगोगे तो फौरन उठ जाना, यही है रास्ते में। आप अपने बच्चों को अगर दीन पे लाना चाहते हैं ना, ले चले, वो गिरेंगे फिर मोरल बुलंद करें, फिर उठेंगे, उठो उठो मेरा बच्चा, उठो उठो। छोटा बच्चा जब चलना शुरू करता है तो अक्सर आपने एक जुमला सुना होगा, बार बार गिरता है। पहले दिन माँ खुश होती है कि आज ये चला था, फिर अगले दिन माँ बाप को कहती है ये दो दफ़ा गिरा, इसको मैंने यहाँ से बचाया, इसको चोट लग रही थी, आज ये यहाँ से बचा। क्यों, वो गिरता क्यों है? ताकि उसको उठना आए। जो गिरते नहीं है ना वो उठना भी नहीं आता। तो कभी भी किसी के एक दफ़ा गिरने को उसके नुकसान और उसकी मुनाफ़त पे ताबीर ना करें। इस वक्त उम्मत मुस्लिम अगर गिरी भी दिखती है ना, तो असल में वजह क्या है कि हमारे पास लीडर नहीं है। आप एक जुमले में पूरे ग्लोब के मुसलमानों का प्रॉब्लम बता सकते हैं कि उम्मत अच्छी है, ईमान है, इनफरादी इबादत हैं, रोते हैं, जज्बात भी हैं, लेकिन मसला क्या है कि लीडर नहीं है। एक अच्छा लीडर या एक अच्छी माँ या एक अच्छा उस्ताद या एक अच्छा कोऑर्डिनेटर कितने गिरने वालों को उठा लेता। ये मूसा अलैहिस्सलाम के अमल से इस वक्त सीखने की बात है कि और फिर साथ ही कहा देखो नुकसान तुम्हारा होगा, हम गलती खाते हैं। मिसाल है कि कोई गिर रहा है तो हम उसको कहते हैं देखो तुम गिर जाओगे फिर क्या होगा, तुम्हें पता नहीं ये है, तुम्हारी इतनी ज़रूरत है, तुम्हारे बगैर इस्लाम का काम नहीं होगा, और देखो तुम नहीं जाओगे तो मुसलमान वहाँ पिस जा रहे हैं, उनके ऊपर हालात तंग हैं। नहीं, मत कहिए ये जुमले। मैंने इंग्लिश की एक बहुत प्यारी बुक है उसको शुरू किया हुआ है, जिसमें मतलब साइकोलॉजिकली डेल कार्नेगी का नाम सुना होगा आपने, उनकी बहुत सारी बुक्स हैं, तो उन्हीं में एक बुक थी तो मैंने उसमें पढ़ा। उन्होंने कहा कि हमेशा लोगों की बात करें। आप मिसालें जब भी बात मैंने की कि हम कहें कि देखो इस्लाम का क्या होगा, मतलब मुस्लिम पिस रही है वो होगा, तुम अपना हिस्सा डालो नहीं तो ये होगा, नहीं आप उन्हें को उसको छोड़ो, उसकी बात करो, तुम्हें नुकसान होगा, तुम फतन कालिबु खासरीन, तुम्हारा नुकसान होगा। आप अपने बच्चों को मिसाल है कि ट्रीट करते हैं, आप कहते हैं नहीं देखो ना फिर तुम अच्छे काम करो, फिर हम बूढ़े, हमने तो सारी ज़िंदगी तुम पे नज़रें लगाई हुई हैं, अगर तुम हमारी खातर नहीं करो, खिदमत नहीं करो, फिर हम तो नाकाम हो गए। कहेंगे हु केयर्स, हमको ये ना बताएं कि हमें तुम्हारे इन हरकतों से तकलीफ हो रही है या हमारा कोई नुकसान हो रहा है, हमारी उम्मीदें टूटी टूटी तो टूटी रहे, क्यों लगाई थी हमसे उम्मीदें, वो दिल में ये सोचेंगे। नहीं, आप उनको ये जुमला यकीन दिला दें, वतन कलीबू खासरीन, देखो सारा तुम्हारा होगा। और ये है इखलास की आखिरी हद। ये तब तक आती ही नहीं है जब तक दिल में इंसानियत की सच्ची मोहब्बत ना हो। नबी सल्लम की एक हदीस है दो लफ्ज़ों की, अद्दीनु नसीहा, दीन खैर ख्वाही का नाम है। पूछा अल्लाह के नबी किसकी खैर ख्वाही, तो कहा अल्लाह की, रसूल की, ख़ास लोगों की और आम लोगों की। यानी एक सच्चा मोमिन खैर ख्वाह मोमिन होता है, उसको ये गम नहीं होता कि किसी ने मुझे क्या नुकसान दिया, उसको ये गम होता है कि मुझे ये नुकसान देख के ये कितना महरूम हो गया। कोई आपको गाली देता है, एक गम के कि मुझे गाली दी, लेकिन इखलास का और आपके दिल के अंदर सच्चाई का इजहार क्या होगा कि हाय मुझे गाली देकर ये गुनाहगार हो गया। ये नहीं आप कहते कि किसी ने मेरे पे जुल्म किया, बल्कि आप ये सोच लेते हैं कि मुझ पे जुल्म करके ये अल्लाह की नज़रों में मखजूब हो गया। ये खैरख्वाही पैदा करें। लोग आपका दिल दुखाएं तो दिल ना दुखे, गम ये हो कि इसको नुकसान होगा, इसको तकलीफ होगी, ये वह जज्बा पैदा करने की ज़रूरत है। आज अगर हमने फ़र्द से लेके इदारे और इदारे से लेके उम्मत कौम तक को ये यकीन दिला दिया कि तुम्हारे हर रवैये का नुकसान तुम्हें होगा, अल्लाह की ज़ात को नुकसान नहीं होता, अल्लाह ताला ने, आप देखिए जो काम मुसलमानों ने नहीं किए काफ़रों से करा लिए, जो बोन मुस्लिम्स ने नहीं किए वो अल्लाह रिवर्ट से करवा रहा है। आगे आएगी बड़ी प्यारी आयतें सूरह मायदा की, और पूरे शौर से सिर्फ सूरह मायदा सुन लें तो आपको एक उम्मत बन के जीना आ जाएगा, और एक टीम बन के जीना भी आ जाएगा, काम करने का तरीका भी आ जाएगा। अल्लाह ताला कहते हैं मैं यरतद मिनकुम अन दीनिही, तुम में से जो दीन से मुरतद होता है, दीन को छोड़ता है, शौक से छोड़े। ये कुर्सी खाली नहीं रहेगी दीन की, क्यों? अल्लाह ताला एक ऐसी कौम को ले आएगा जिनमें छह खूबियाँ होंगी, इंशाल्लाह चंद दिन के बाद हम वायद पढ़ने वाले। तो लिहाजा मूसा अलैहिस्सलाम ने उनके शऊर को बेदार किया, और जिसने लोगों के शऊर को बेदार कर दिया ना, वो इंशाल्लाह कामयाब हो गया। हम अमूमन लोगों की अना को उजागर कर देते हैं, हालांकि करना क्या है, शऊर को। अना जो है ना, ये सोया हुआ शेर है, उसको सोया रहने दें। हम बाज़ अपनी तबलीग और अपनी वाज़ो नसीहत के ज़रिए लोगों की अना को बर्बाद कर देते हैं। गुनाहगार हो तुम में से, तुम जहन्नुम में जाओगे, तुम्हें आग लगेगी, बस उसकी अना को अपने यूं बिफरा कि वो मुंह खोल के धाड़ने लगता है शेर बन के। अना को सुलाना है, ठिकाना किसके? ज़मीर को। वतन कलिब खासरीन, देखो ज़मीर जिंदा करो, होश करो, आग लग जाएगी तुम्हारे इस बदन को, इतना प्यारा तुम्हारा वजूद है, तुम आग में जलोगे। फिर उसको इस तरह रग़बत दिलाएं कि देखो तुम्हें जन्नत नहीं चाहिए, यानी प्यार और मोहब्बत की बातें। अब नबी की बात देखिए, उन्होंने कितनी प्यारी की। अभी शायद में दो लफ्ज़ थोड़े से हमारी तवज्जो चाहते हैं। पहली बात यह कि यहाँ लफ्ज़ आया कि अर्दल मुकद्दसा, पाक ज़मीन। इससे कौन सी ज़मीन मुराद है? अर्द मुकद्दसा से क्या मुराद है? पीछे से हम लोग इस चीज़ को देखते आ रहे हैं। यूसुफ़ अलैहिस्सलाम के दौर में बैतुल मक़द्दस से मिस्र आ चुके थे, हज़रत यूसुफ़ अलैहिस्सलाम के भाइयों की सूरत में। फिर जब मिस्र में कुछ देर तो अच्छे रहे, अपनी दीन पे कायम रहे, बहुत इज़्ज़त रही, और बादशाह के मेहमान थे, वज़ीर ख़जाना के मेहमान थे। लेकिन जूँ ही हज़रत यूसुफ़ अलैहिस्सलाम का इंतकाल हुआ, 60 से 70 साल के इन बिटवीन का अरसा जब गुजरा, अब इनमें बिगाड़ शुरू हुआ, शोखियाँ बिगाड़ने लगे कि हम तो हुकूमती नुमाइंदों के रिश्तेदार हैं, और हम तो फ़लाँ वज़ीर के चचा हैं, और फ़लाँ के फ़लाँ। बस जब उनमें ख़राबी आई, अल्लाह ने उनका डिक्लाइन शुरू किया। आने वाले दौर में मिस्र में फिरौनी हुकूमत कायम हुई, और ये ग़ुलाम बन गए। अब इनको जाना वापस किधर था? मुल्क शाम में। तो बैतुल मक़द्दस यहाँ मुराद है, और बैतुल मक़द्दस में से भी कौन सी जगह? अरीखा। बहुत सारे नाम आते हैं, मैं उनको स्किप करते हुए जिस नाम पे ज़्यादा बात मिलती है वो क्या है, अरीखा नाम का एक शहर है, आज भी यरूशलम में है, वहाँ दाखिल होने का नाम था, जरीको बोलते हैं इसको इंग्लिश में, इस शहर में दाखिल होना था। और उस दौर में शहरों के दरवाजे होते थे, और ऐसे लोगों को वहाँ कहा कि जाओगे और तुम्हें सब कुछ मिल जाएगा। चलिए अब ज़रा अर्ज़ मुक़द्दसा का फ़ारसी ज़ुबान में तर्जमा करके देखें, कोई बता सकते तो हाथ खड़ा करें। अर्दे मुक़द्दसा को अगर फ़ारसी में आप पलटा लें तो क्या तर्जमा होगा? पाकिस्तान, मेरा और आपका पाकिस्तान। पाक किसको कहते हैं? मुक़द्दस। और इस स्थान जो आगे वो ज़मीन, हमने भी तो एक पाक जगह ली थी ना, आज हमारी भी तो अर्ज़ मुक़द्दसा थी ना। हमारे तो अपने ज़ाती गम इतने हैं कि हमें तो अब कौम का और मुल्क का गम भी नहीं आता। हमारे तो गम इतने दिल में भरे हुए हैं कि हम कहते हैं कोई जाता है तो जाए, खबरें सुनते हैं दिल बुरा होता है, फिर दावत में लग जाते हैं, फिर खाने पकाने में लग जाते हैं, फिर अपने लिए नरम गुदाज गद्दा ख़रीदने चले जाते हैं, फिर अपने लिए फर्नीचर ख़रीदने चले जाते हैं। अल्लाह ने हमें भी एक पाकीज़ा वतन दिया। ये आज यहाँ मूसा अलैहिस्सलाम है, इसकी जगह कोई ऐसा लीडर सोचे कि जो आज के मुसलमानों और ख़ास तौर पर पाकिस्तान वालों को दावत दे रहा है, हो क्या गया तुम्हें? अभी तो एक सदी भी नहीं गुजरी, तुमने भी तो अल्लाह से एक पाक ज़मीन ली थी, क्या तुमने वहाँ पाक कर दिया उसको? क्या तुमने वाकई उनको इस तरह से कुफर से, शिर्क से, बिदत से पाक कर दिया? اللہ اکبر. اب دیکھیے کہ بنی اسرائیل کی غیر موجودگی میں بیت المقدس کے علاقے میں قوم امالقہ آباد ہو چکی تھی. وہ تو وہاں ظاہری طور پہ بات ہوئی تھی, آج ہمارے بھی ذہنوں پہ کئی بڑی بڑی قومیں آباد ہو چکی کہ ہم ابھی تک ان سے اپنے آپ کو نکال ہی نہیں سکے. اپنا محاسبہ کرتے ہوئے یہاں تک تلاوت سنیں گے.
وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ جَعَلَ فِيكُمْ أَنْبِيَاءَ وَجَعَلَكُمْ مُلُوكًا وَآتَاكُمْ مَا لَمْ يُؤْتِ أَحَدًا مِنَ الْعَالَمِينَ يَا قَوْمِ ادْخُلُوا الْأَرْضَ الْمُقَدَّسَةَ الَّتِي كَتَبَ اللَّهُ لَكُمْ وَلَا تَرْتَدُّوا عَلَى أَدْبَارِكُمْ فَتَنْقَلِبُوا خَاسِرِينَ